ठीक है, अब हम ये जो हमने फैमिली लाइफ के अहकामात है ना वो खत्म कर लिए हैं। अब जो टॉपिक आ रहा है उसमें मुसलमानों को जान और माल की कुर्बानी देने के लिए कुछ वाकयात सुनाए गए हैं, उनको उभारने के लिए, उनको इसका जज्बा दिलाने के लिए, मोटिवेट करने के लिए कुछ बातें की गई हैं और वाकयात सुनाए गए हैं। क्योंकि जान और माल की कुर्बानी देनी बड़ी मुश्किल होती है इंसान के लिए। तो दो वाकयात यहाँ पे आपको मिलेंगे। बास कहते हैं कि ये दो वाकयात अलग अलग हैं, बास कहते हैं नहीं एक ही वाकया है, पहले ये हुआ था और उसके बाद फिर वो दूसरा। अलम तरा, क्या नहीं देखा तुमने, जब भी अलम तरा आएगा नबी अलैहिस्सलाम के लिए कि क्या आपने नहीं देखा, तो इसका मतलब ये नहीं कि कोई सवाल पूछा जा रहा है कि आपने देखा कि नहीं देखा। हालांकि ये तो वाकया बहुत पुराना वाकया है, यानी कहा जाता है कि 1000 BC का वाकया, यानी इवन कबले मसीह का 1000 साल गुजर गए ईसा अलैहि सलाम के आने से भी पहले 1000 साल का ये वाकया है। तो इतने पुराने वाकये को आप सल्लल्लाहु अलैहि वसल्लम कैसे जान सकते थे, लेकिन अलम तरह कैसे या देख सकते थे। असल में ये कहा जाता है कि क्या आपको पता है, जैसे हम एक कभी बात करते हैं ना, तुम कहते हैं पता है तुम्हें क्या हुआ। अब ये नहीं कि मैं सवाल कर रही हूं कि आपको पता है या नहीं पता और आप यस या नो करें, बल्कि ये बाज दफा ताज्जुब के लिए, बाज दफा दूसरे का शौक बढ़ाने के लिए ये बात की जाती है। तो जब भी ऐसी बात होगी तो देखने का मतलब ये नहीं कि आंखों से देखा या नहीं, यानी आपको क्या इल्म है किस चीज का। अल्लदीना खरजू मिन दियारिहिम, उन लोगों के बारे में जो अपने घरों से निकले। अच्छा, अब ये कौन लोग हैं जो अपने घरों से निकले जिनकी बात हो रही है, वो नहीं बताया गया यहाँ पे। तफसीरों के अंदर ये चीज है मौजूद, लेकिन यहाँ पे कुरान पाक देखें बहुत ज्यादा इन चीजों की आप नोट करिएगा, डिटेल में नहीं जाता कि कौन सी सेंचुरी में कौन सी जगह का वाकया है, क्या उन लोगों के नाम थे या क्या, इनमें नहीं जाता। बल्कि असल जो मैसेज देना है ना उसकी तरफ तवज्जो दिलाता है ये। बाज दफा ना जब आप इन चीजों में पड़ जाते हैं ना, कौन से टाइम कौन सी जगह, उस जगह का नाम ये था, उनमें ये कौम रहती थी, वो ऐसी थी, तो उसी के अंदर ही इंसान भूल ही जाता है कि असल मैसेज क्या है। तो ये असल में लोग थे, जिस तरह से हमें तफसीरों में पता चलता है कि ये बहुत पहले जमाने की बात है, आप सल्लल्लाहु अलैहि वसल्लम से क्या ईसा अलैहि सलाम से भी पहले की बात है, कि ये लोग थे जो निकले थे अपने घरों से। वहुम उलूफ, और वो हजारों में थे, बास कहते हैं 40,000 थे, बास कहते हैं 10,000 थे, तो बाहर कैफ ये जितने भी थे हजारों में थे। हजार अल मौत, क्यों निकले थे, मौत के डर से, मौत ने उनको घरों से निकलने पे मजबूर कर दिया कि वो इतने खौफ जदा हुए, इतना उनके ऊपर खौफ तारी हुआ मौत का कि घर ही छोड़ के भाग गए। अब देखें कि इंसान अपने घरों को छोड़ के नहीं निकलता, घर के साथ चिमटा रहता है, बल्कि कोई मुश्किल आए तो घर घरों की तरफ भागते हैं लोग कि हम अपने घर चले जाएं। लेकिन जब आप देखेंगे कभी कोई आफत आती है ना, इवन जलजले वगैरह भी आते हैं, तो देखा है अपने खबरों में क्या बताते हैं कि लोग कलमा तैयबा का विर्द करते हुए घरों से निकल आए। यानी जब इंसान के ऊपर खौफ ऐसा तारी होता है तो वो घर से भी दूर भागता है, घरों को भी छोड़ देता है, या कोई ऐसा तूफान आ रहा है तो लोग घर छोड़ के भी चले जाते हैं दूसरी जगहों पे। तो इनको किस चीज ने भगाया, मौत के खौफ ने। फरमाया फकाल लहुमुल्लाह मूतू, अल्लाह ताला ने उनसे फरमाया मर जाओ। वो मौत के डर से अपने घरों से भागे, अल्लाह ताला ने जहां पे वो गए वहां पे फरमा दिया अब मर जाओ यहाँ पे। अच्छा, अब ये वाकया क्या है, अब तफसीरों की रोशनी में हम देखते हैं कि किस तरह ये हुआ था। वाकया इस तरह से कुछ आता है कि ये लोग ताऊन की वजह से, प्लेग आपको पता है पहले जमाने में फैलता था और कितनी डेथ्स होती थी, मतलब लाखों में लोग मर जाते थे, तो वो उसके खौफ से अपने शहर को छोड़ के भागे और एक बस्ती में चले गए जहां पे अल्लाह के हुक्म से सारे मर गए। फिर क्या हुआ, एक नबी का वहां से गुजर हुआ और अल्लाह ताला ने उनकी दुआ से इनको दोबारा जिंदा किया। बाज कहते हैं कि एक चटियल मैदान था, खुला मैदान था, उसमें ये जाकर ठहरे। दो फरिश्तों ने चीख मारी और ये सारे के सारे मर गए। फिर एक लंबी मुद्दत गुजर गई, उनकी हड्डियों का भी चूरा बन गया था। वहां पे फिर एक नबी गुजरे और उन्होंने दुआ की और अल्लाह ताला ने कबूल करके इनको दोबारा खड़ा कर दिया। तो ये कोई थोड़े लोग नहीं थे, बहुत ज्यादा थे, लेकिन इतने सारे लोग भी मौत के खौफ से भागे जा रहे हैं, आप सोचें। और फिर अल्लाह ताला ने जहां पे ये पहुंचे वहां पे फरमा दिया मर जाओ। मौत से ही तो डर के भागे थे, अल्लाह ने फरमाया मर जाओ। से पता चलता है कि मौत अल्लाह के इज़्ज़त से आती है, वो कोई बीमारियों से नहीं आ सकती। कि कोई बीमारी लगेगी तो मौत आएगी, बीमारी नहीं लगेगी तो मैं बच जाऊंगा। बाज दफा बीमारी लग के भी कोई बच जाता है और बाज दफा बीमारी के बगैर ही लोग मरते हैं। तो इससे पता चलता है मौत जो है ना वो अल्लाह ताला का फैसला है। किसी जगह से भागना ये सोच के कि मैं मौत से बच जाऊंगा, मौत डरा दूंगा, ये नहीं पॉसिबल। अगर मौत आनी है तो देखिए वो डर के मारे गए मैदानों में, वहां पे मौत आ गई, क्योंकि अल्लाह ताला ने उनके लिए वहां पे सजा के तौर पे या उनको दिखाने के लिए कि तुम इससे भागे थे, तुम सोचते हो कि अल्लाह से भाग सकते हो तो यहाँ पे ही मर जाओ। और ये बहुत रेलिवेंट है हमारे लिए आज के वक्त के लिए, खास तौर पर ये आया क्योंकि देखें जब किसी जगह पे भी कोई वबा फैलती है ना तो लोग शायद ये सोचते हैं कि हम कहीं और चले जाते हैं, अरे वहां पे नहीं है वहां चले जाते और वहां जाके हम बच जाएंगे। हालांकि किसी जगह पे भी भाग के जाना एक सलूशन नहीं है, और बल्कि आप सल्लल्लाहु अलैहि वसल्लम ने इसके बारे में क्या फरमाया है कि अल्लाह ताला ने तुमसे पहली कौमों पर इस बीमारी के जरिए अजाब नाजिल फरमाया। सो जब तुम ये सुनो कि किसी शहर में ताऊन वगैरह जैसे वबाई मर्ज फैल रहा है तो वहां ना जाओ, और अगर किसी बस्ती में ये मर्ज फैल जाए और तुम वहां मौजूद हो तो वहां से मत निकलो। ठीक है, ये आप सल्लल्लाहु अलैहि वसल्लम ने हमें क्वारंटीन की उस वक्त बता दिया था, ये जिसको आज वो क्वारंटीन कहते हैं ना, ये उस वक्त बता दिया था, यानी आप जिधर हैं उधर ही बैठे रहें, वहां से ना निकलें। क्योंकि इससे क्या होता है, इसमें ये हिकमत देखें है ना कि अगर इसी तरह लोग भागते रहें तो उनके अंदर हो सकता है उसके जरासीम आ गए और वो लेकर और जगहों पे जाएंगे, जहां से सफर करते हुए गुजरेंगे वहां पे भी फैलाते हुए जाएंगे, जिस जगह पहुंचेंगे वहां पे भी फैला देंगे। लेकिन अगर अपनी जगह सब्र और तहम्मुल के साथ ठहरे रहेंगे तो मुमकिन है वो मर्ज दूर हो जाए। अल्लाह ने अगर मौत लिखी होगी तो मौत आएगी, वरना ऐसे तो नहीं आ जाएगी कि बस हम क्या समझते हैं कि मौत जो है ना ये मर्ज जो है ये मौत है। जैसे बहुत से मराज को हम समझते हैं कि मसलन है कोरोना है, ये मौत है, हालांकि मौत नहीं है। 98% लोग उससे सरवाइव कर लेते हैं, निकल आते हैं, लेकिन उससे ऐसे हो जाता है जैसे पता नहीं क्या, इसी तरह कैंसर है, उसको सुनते ही कहते हैं बस अब तो इसने मारी जाना। हालांकि कोई बीमारी मौत नहीं ला सकती जब तक मौत का वक्त ना हो, और ये चीज इंसान को किस कदर नडर बना देती है। अल्लाह ताला ने दिखाई है इनकी मिसाल कि देखो ये मौत से डर के भागेंगे ना, थे ना तो निकल के चले गए, तो अब वहां तो नहीं मौत आनी चाहिए थी, क्योंकि वो ताऊन तो उधर था, ताऊन को तो पीछे छोड़ा है, उन्होंने सोचा हमने मौत को शिकस्त दे दी है, देखो अब मौत उनके सामने खड़ी थी। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है, बुखारी में ये रिवायत है कि आयशा रज़ी अल्लाह तआला ने उनको खबर दी कि उन्होंने आप सल्लल्लाहु अलैहि वसल्लम से ताऊन के मुतालिक सवाल किया था, याहिया बिन यामर की रिवायत है ये। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उनको बताया कि ये बीमारी असल में अजाब की हैसियत से नाजिल हुई थी, और जिस कौम को अजाब देना मंजूर होता था उस पर भेज दी जाती थी, फिर अल्लाह ताला ने इसको मोमिनों के लिए रहमत बना दिया। तो जो अल्लाह का बंदा ताऊन फैलने के बाद अपनी बस्ती में सब्र सुकून के साथ ठहरा रहे और ये इतकाद रखे कि उसको सिर्फ वही मुसीबत पहुंच सकती है जो अल्लाह ने उसके लिए लिख दी है, तो तब उसको शहीद के बराबर सवाब मिलेगा। यानी अगर उसको फिर भी मौत आ जाती है ना तो उसका शहीद के बराबर सवाब हासिल होता है। इसी से पता चलता है कि देखें अगर उसके अंदर मौत भी आ गई, جو مومن ہوگا نا پکا سچا مومن اور جس کا یہ بلیف ہوگا کہ اللہ تعالیٰ کے پہنچائے بغیر کوئی مصیبت مجھے پہنچ نہیں سکتی، وہ اگر اس میں مبتلا ہو جاتا ہے بیماری میں اور اس سے اس کو موت آ جاتی تو شہادت ہے۔ دیکھیں کیسی بات ہے نا، کتنی یہ بات انسان کو دلیر کر دیتی ہے کہ کوئی بات نہیں۔ آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا، مومن کا معاملہ بھی بڑا عجیب ہے، اس کے اوپر کوئی نعمت ملتی ہے وہ شکر کرتا ہے تب بھی اجر پاتا ہے، اس کے اوپر مصیبت آتی ہے صبر کرتا ہے تب بھی اجر پاتا ہے، تو دونوں ہی حالتوں میں اجر پا رہا ہے۔ تو جہاں ایسی چیز پھیل جائے پھر اس سے بھاگنا نہیں ہے۔ اور ہمیں یہ بھی پتا ہے، لیکن بتایا گیا کہ بھئی نہ بھاگو اور نہ ہی وہاں پہ انٹر ہو، اور دوسری طرف ہمیں یہ بھی بتایا گیا کہ اللہ تعالیٰ کے ہاتھ کے اندر ہے، یہ نہ کسی جگہ جانا موت کا سبب بنتا ہے نہ کہیں سے بھاگنا نجات کا سبب بنتا ہے۔ تو یہ اس میں کوئی کانٹروڈکشن ہے کہ ایک طرف یہ عقیدہ ہے دوسری طرف یہ بات کہی جا رہی ہے؟ تو بات یہ ہے کہ دیکھیں، یہ ہے کہ ممکن ہے وہاں پہنچ کے کسی کو موت آ جاتی ہے، اس مرض میں مبتلا ہو جاتا ہے، وہ مر جاتا ہے، تو مرنے والے کو کبھی ایسا لگے گا کہ ہاں اگر میں یہاں نہ آتا تو میں زندہ رہتا، اور دوسروں کو بھی یہ خیال رہے گا کہ یہاں آنے سے اس کی موت آئی ہے، حالانکہ جو کچھ لکھا ہوا تھا وہ تو ہو کے رہنا تھا، اس کی عمر اتنی ہی تھی، کہیں پہ بھی رہتا، وہ اس جگہ نہ بھی آتا نا اپنے شہر میں بھی رہتا تو تب بھی اس کو موت آ جانی تھی۔ تو مسلمانوں کے عقیدے کو اس میں بچایا گیا ہے کہ وہ کہیں غلط فہمی کا نہ شکار ہو جائے۔ دوسری بات یہ ہے، اس میں حکمت یہ ہے کہ دیکھیں اللہ تعالیٰ نے انسان کو یہ بتا دیا کہ جس جگہ تکلیف پہنچنے کا خطرہ ہو نا، یا جہاں ہلاک ہونے کا خطرہ ہو، ٹھیک ہے اللہ نے موت لکھی ہوئی ہے، لیکن یہ نہیں کہ آپ یہ کہو کہ نہیں میں تو اب جاؤں گا وہاں پہ کچھ نہیں ہوتا مجھے، نہیں کچھ وہ تو اللہ نے لکھی ہوئی ہے بس، نہیں، بلکہ ایسی چیزوں سے بچنے کی کوشش کی جائے۔ دیکھیں اب آپ زہر کھا کے کہیں لو جی زہر ہے تو کیا، اللہ نے اگر موت لکھی ہوگی تو آئے گی، ورنہ تو تھوڑی آ جائے گی، تو یہ نہیں، اس کے لیے بھی جو اسباب اختیار کرنے کا اللہ نے حکم دیا ہے وہ کرنے چاہیے۔ اپنی جان کی حفاظت کرنا ہر انسان کی ذمہ داری ہے، یہ نہیں آپ سمندر میں کود جائیں اور آپ کو تیرنا نہیں آتا اور آپ کا جو موت آنی ہوگی تو آئے گی نا، نہیں یہ نہیں اسلام کہتا ہے اپنی جان کی حفاظت کرو، کہ تقدیر پہ ایمان اپنی جگہ ہے، لیکن اس کی وجہ سے آپ جو بھی احتیاطی تدابیر ہیں ان میں کمی نہ کریں، اور ان میں ایک تدبیر یہ بھی ہے کہ ایسی جگہ نہ جائیں جہاں پہ آپ کو جان کا خطرہ ہو، اور نہ ہی جو وہاں پہ رہنے والے ہیں وہ موت کی وجہ سے وہ بھاگنا شروع ہو جائیں۔ اگر سارے ہی بھاگنا شروع ہو جائیں گے تو مجھے بتائیں کہ وہ جو مالدار ہوں گے وہ تو بھاگ جائیں گے، جو غریب وہ وہیں رہ جائیں گے، ان کو کون پرسانے حال ہوگا، اور پھر ایسے لوگ پھیلاتے بھی پھریں گے ہر جگہ۔ تفسیر قرطبی میں ہے کہ حضرت عمر نے ایک دفعہ ملک شام کا ارادہ کیا، جب شام کی سرحد پہ تبوک کے قریب ایک مقام پہ پہنچے تو وہاں پہنچ کے پتا چلا کہ شام میں تو بہت طاعون پھیلا ہوا ہے، اب یہ طاعون بہت بڑا عظیم سانحہ تھا شام کی تاریخ کا، اتنی اس میں ڈیتھس ہوئی تھی۔ تو جب وہاں پہنچے اور یہ خبر ان کو ملی تو اسی مقام پہ ٹھہر گئے، صحابہ کرام سے مشورہ کیا کہ اب ہمیں جانا چاہیے آگے یا نہیں جانا چاہیے۔ اس وقت جتنے بھی لوگ تھے ان میں کوئی ایسا نہیں تھا جس نے آپ صلی اللہ علیہ وسلم سے اس کے متعلق کوئی حکم سنا، تو حضرت عبد الرحمن بن عوف نے پھر بتایا کہ آپ صلی اللہ علیہ وسلم نے تو یہ حکم دیا ہوا کہ جو یہ سنے کہ فلانی جگہ میں یہ عذاب آیا ہوا ہے اس کو چاہیے کہ اس جگہ میں نہ جائے۔ حضرت عمر نے جب یہ حدیث سنی تو پھر اپنے ساتھیوں کو واپسی کا حکم دیا۔ تو ابو عبیدہ جو تھے وہ گورنر تھے وہ شام کے، تو وہ بھی اس مجلس میں موجود تھے، تو انہوں نے جب یہ حکم سنا حضرت عمر کا تو کہنے لگے اللہ کی تقدیر سے بھاگنا چاہتے ہیں آپ؟ تو حضرت عمر نے فرمایا ابو عبیدہ کاش یہ بات کوئی اور کہتا، یعنی تم نہ یہ بات کہتے۔ فرمایا کہ بے شک ہم اللہ کی تقدیر سے اللہ ہی کی تقدیر کی طرف بھاگتے ہیں، یعنی ہم جو کچھ کر رہے ہیں وہ اللہ کے حکم کے مطابق کر رہے ہیں جس کو آپ صلی اللہ علیہ وسلم نے بیان فرمایا۔ اس وقت وہ انہوں نے یہ نہیں کہا کہ نہیں ہمیں نہیں کچھ ہوتا، और हम तो बस बड़े बहादुर हैं, तो हम तो जाएंगे वहां पे। नहीं, वो वापस पलट गए वहां से। ठीक है, तो हमें इसमें बहुत अच्छी तरह रहनुमाई मिलती है, क्योंकि बाज लोग इसमें बिल्कुल कोई परवाह नहीं करते और समझते हैं कि हमें नहीं कुछ होता, हम ऐसे ही करेंगे, हम बड़े बहादुर हैं और हमारा तो ईमान है, और आप लोग डरपोक, आपका तो कोई ईमान ही नहीं है, तो आप डरते हो इस चीज से। तो ना इसमें डरने की बात, ना इसमें ईमान की कमजोरी की बात। जब हमें देखें हदीस से इसके बारे में इंस्ट्रक्शन मिल गई हो, फिर उसके बाद उसे उलट करना और अपने आप को बताना कि हम तो ईमान में कितने स्ट्रांग हैं, ये गलत बात है। और ना ही ऐसा होना चाहिए कि इतना खौफ हो, इतना खौफ कि खौफ की वजह से ही कोई भागते फिर रहे हैं, वो भी नहीं सही है। हजरत खालिद बिन वलीद की मिसाल देखें, वो जब बिस्तरे मर्ग पे थे ना, तो अपने घर वालों से फरमाने लगे कि मैं फलां फलां अजीम शान जंगों में और जिहादों में शरीक होता रहूं, मेरी बॉडी का कोई पार्ट नहीं है जिसमें तीर या नेजे या चोट के जख्म का निशान ना हो, मगर अफसोस है आज मैं अपने बिस्तर पर मर रहा हूं। और वो लोग कहाँ हैं जो लोग सोचते हैं कि अगर जंग में जाएंगे तो उससे मौत आएगी। देखो आज मैं तो अपने बिस्तर पे मर रहा हूं, मैंने तो इतनी जंगों में हिस्सा लिया। तो इसलिए इस चीज को नहीं सोचना चाहिए कि हाँ किसी जगह पे है तो बस अब मुझे मौत आ जाएगी, मैं भाग जाऊं यहां से। और ये जो टाइमिंग है ना इन आयात का, ये भी बहुत इंपॉर्टेंट है। ये आयात नाजिल हुई है मदीना में और बदर से पहले। इनमें मुसलमानों को एक तरह से प्रिपेयर किया जा रहा है कि आगे एक मार्का आने वाला है, और आप ये ना हो कि ये सोच के कि अब हमें अपनी जानों की कुर्बानी देनी पड़ेगी या हमें लड़ना पड़ेगा तो क्या होगा, पता नहीं हम बचेंगे नहीं बचेंगे, मौत के डर से भाग जाओ। नहीं, देखो ये कौम भागी थी ना, क्या हुआ फिर उनको, अल्लाह ने उनको वहां मौत दे दी और फिर उनको उठाया। तो इसलिए मौत के खौफ की वजह से जिहाद से ना भागना, समझाई। अब देखें मक्की दौर में थ्रू आउट मुसलमान तो लड़े नहीं थे, और अब मदीना में उनको प्रिपेयर किया जा रहा है, क्योंकि उनके पास वो हालात आने वाले हैं आगे, उनको जंगें करनी पड़ेंगी। अच्छा, अब यहाँ पे सुम आहिया हम, हमें पता चला अल्लाह ताला ने उनको जिंदा कर दिया। आप देखें इससे पहले भी हम दो वाकयात पढ़ चुके हैं सूरह बकरा में, जिनमें हमने पढ़ा कि अल्लाह ताला ने मरने के बाद उनको जिंदा किया। अल्लाह ताला की ये आदत नहीं है कि वो किसी को मरने के बाद दोबारा जिंदगी दे इस दुनिया में, लेकिन दो वाकयात हम पहले पढ़ चुके हैं, ये तीसरा वाकया है। वो दो वाकयात कौन से हैं आप लोग बताइएगा सोच के, ये तीसरा वाकया और दो और आएंगे अभी आगे। तो पांच वाकयात हैं कुल सूरह बकरा में कि अल्लाह ताला ने इसी दुनिया में जिंदा करके दिखाया और दिखा दिया कि ये देखो जो अल्लाह आज जिंदा कर सकता है ना, वो कयामत के दिन भी जिंदा कर सकता है, उसके लिए कोई मुश्किल नहीं है। हाँ, ये उसकी सुन्नत नहीं है, उसका तरीका नहीं है। इन अल्लाह लजू फदलिन अलन नासी वलाकिन अक्सर नासी ला यशकुरून। बेशक अल्लाह ताला तो बड़ा फजल करने वाला है लोगों के ऊपर, लेकिन अक्सर लोग फिर भी ना शुक्रे हैं। इन लोगों पे अल्लाह ताला का क्या फजल हुआ? अल्लाह ताला ने इनको दोबारा जिंदगी दे दी। और हम सब पे क्या फजल है कि अल्लाह ताला ये वाकया हमें सुना रहे हैं, जो वाकया जो है हम कहीं और नहीं जान सकते थे कि ऐसा हुआ था, तो ये भी अल्लाह ताला का फजल है। अल्लाह ताला का फजल हम सब के ऊपर है, हर इंसान के ऊपर है। और अल्लाह ताला ने यहां पर एक गिला किया इंसानों से कि अल्लाह तो फजल करता है, मगर लोगों के रवैये क्या होते हैं कि वो आगे से नाशुक्री करते हैं, उनको नेमते नेमते ही नहीं लगती। अल्लाह का फजल, फजल क्या है? हक से ज्यादा देना। किसी का हक नहीं है कि मुझे ये सब मिले, मुझे ये भी मिलना चाहिए, मुझे ये भी मिलना चाहिए, ये भी मिलना चाहिए। हमने तो अपने हक समझे में ना कि सब कुछ हमें मिलनी चाहिए, आफियत भी हमें मिलनी चाहिए। कल ही एक मैंने प्रोग्राम देखा जिसके अंदर उन्होंने, यानी लोगों के कमेंट्स या क्वेश्चंस दे बता रहे थे, और मुझे हैरत हुई कि इन लोगों के क्वेश्चंस भी जो हमारे भी कई मुसलमान ऐसे ही हैं, उनकी तरह के ही होते हैं। तो उन्होंने, किसी ने सवाल पूछा कि हमारे ऊपर तो इतनी बड़ी मुसीबत आई भी है, तो अल्लाह का गॉड कहाँ है फिर? हमारे हमें इतना मसला पड़ा हुआ है, तो गॉड कहाँ है इस वक्त? तो खैर उन्होंने अपना क्रिश्चियन के मुताबिक जवाब जो भी दिया, लेकिन देखो हम ये भी अपना हक समझते हैं कि हमें हमेशा आफियत मिलनी चाहिए, हम हमारी जिंदगी हमेशा ऐसे सही रहनी चाहिए और कुछ नहीं इसके अंदर खराबी होनी चाहिए। कैसे खराबी हो सकती है और क्यों हुई खराबी? यानी ये तो हमारा हक है, चाहे हम कुछ भी उल्टा सीधा कर रहे हैं, उसी गॉड की हम नाफरमानियां करें, उसी के हम हुक्मों को तोड़ें, जुल्म करें, शिर्क करें, बेईमानियां करें, कौमे लूत वाले अमल करें, झूठ और चोर बाजारियां करें, लेकिन हमें आफियत तो मिलनी चाहिए। वो जो आज तक मिली हुई थी, उसको कभी तुमने सोचा कि उसकी भी शुक्र गुजारी करनी चाहिए और रब के आगे झुक जाना चाहिए? शुक्र गुजारी क्या है? झुक जाओ, मान लो कि उसने दिया है। जब मानोगे तो फिर तो जाहिर है इंसान झुकेगा। जिसका एहसान आप मान लेते हैं, फिर उसके सामने आप झुकते हैं। मसला ही इंसान का ही है कि वो मानता ही नहीं एहसान। एहसान ना मानना क्या है कि नहीं, आई डिजर्व इट, सो वॉट। जैसे कोई बच्चे खड़े होकर अपने वालदेन को कहते हैं आपने हमारे लिए क्या किया, तो सभी करते हैं, यानी देते हैं कि ये तो हमारा राइट है, आपने कौन सा ऐसा कारनामा कर दिया। ये होती है नाशुक्री। हाँ ये नाशुक्री है कि तुम ये भी समझते हो कि आफियत तुम्हें हमेशा मिलती रहनी चाहिए, चाहे तुम जितना मर्जी बुरा करो, चाहे तुम कितनी मर्जी नाफरमानी करो, लेकिन इन रिटर्न तुम्हें आफियत मिले। ये कहां से ले ली? ये 100% गारंटीज किसने दे दी? अल्लाह ताला तो कुरान पाक में फरमाता है इंसान को अपने हाथों की कमाई का ही बदला मिलता है। जो उसको, जो उसने किया होता है ना बुरा, वही उसके सामने आता है। उसकी अपनी शामत आमाल होती है जो उसके आगे आती है, लेकिन हम इसको नहीं सोचते। हम कहते हैं आमाल जो भी हम करें, हमें तो अच्छा ही मिलना चाहिए। आप देखें अल्लाह ताला फरमाते हैं अल्लाह तो एहसान करता है, वो तो फजल करता है, वो तो अपना करम करता है, वो तो नेमते लुटाता है, लेकिन लोगों को देखो, अक्सरियत लोगों की, अक्सरियत मेजॉरिटी लोगों की कितनी नाशुक्री है। मैं छोटी सी एक नाशुक्री आपको बताऊं, बड़ी नाशुक्रियों को तो छोड़े, छोटी सी एक बात बताती हूँ आपको। खाने की मेज पे आप बैठते हैं, आपके सामने खाने आए हुए हैं, खाने सजे हुए हैं, इतना खाना है कि आप पेट भर के खाएं और फिर और फ्रिज में रख लें तो अगले वक्त के लिए भी काफी है, मगर हमें ये नेमत लगती ही नहीं। उनमें हम हजार नुक्स निकालते हैं, आए अब तो ये ऐसा, अब इसमें नमक ऐसा, इसमें मिर्चें ऐसी, ये वाला नहीं चाहिए था, वो वाला चाहिए था, हमें आला से आला ही चाहिए, हमें तो ये तो हमारी शान से नीचे है, ये क्या बना लिया आज? फलां खाना मिलता तो मजा आता, ये इसका तो मजा ही नहीं है। तो ये चस्के जो हमें चाहिए, उसकी वजह से हम उस खाने को जो हमारे सामने पड़ा हुआ है और जिससे पेट भर के हम अल्लाह का शुक्र अदा कर सकते हैं कि अल्लाह तेरी कितनी लोग हैं जो बगैर खाए भूखे सोते हैं, तूने हमें खाने को दे दिया, हमारी भूख तूने मिटा दी अल्लाह, अब भरे पेट के साथ हम सोएंगे, इसका कोई एहसास नहीं। बस ये है कि ये वाली डिश होनी चाहिए थी ना, ये क्यों है? मजा आना चाहिए था, मजा नहीं आया वैसे। अस्तग़फिरुल्लाह, यानी हर खाने पे मजा आए तो तब बात है। अल्लाह अकबर। कभी इस किसी चीज की कमी की शिकायत, कभी किसी चीज की ज्यादती की शिकायत, कभी ये एतराज, कभी वो एतराज। ये एतराज पता है क्यों होते हैं? जानते हैं आप क्यों होते हैं? इसलिए कि मिल जो रहा है ना, मिलता ना तो एतराज भी कभी ना होता। एतराज की भी अल्लाह ताला हम सबको माफ कर। ये एतराज जो हमारे मुंह से निकलते हैं, ये जो शिकायतें हम करते हैं, इस वजह से कि वो हमें खिला रहा है, पिला रहा है, वो हमें दे जो रहा है, तो हमें बातें भी बनानी आ गई। वो ना देता ना और पेट में भूख होती ना, तो फिर किधर से बातें बनाते? ये तो एक छोटी मिसाल मैं आपको दे रही हूं, इस मिसाल को लेकर आप हर जगह अप्लाई करें, हर जगह अप्लाई करें। हमारे इसी किस्म की रवैये, हम हर जगह शिकायती रवैया रखते हैं और شکر گزاری جو ہے انسان کو خود سکون دیتی ہے، نہ شکری اس کو غم میں ڈال دیتی ہے۔ یہ تو اس کے اپنے لیے اچھا ہے کہ اگر وہ شکر گزاری کرتا ہے، لیکن نا شکری جو ہے نا صرف ایک چیز میں نہیں ہوتی، یہ رویے کا نام ہوتا ہے، یہ ایک عادت ہوتی ہے۔ اس کو ایک چیز میں نا شکری ہے، وہ باقی چیزوں میں بھی نا شکری کرتا ہے، کیونکہ ہزاروں خواہشیں ایسی کہ ہر خواہش پہ دم نکلے، بہت نکلے میرے ارماں پر پھر بھی کم نکلے۔ جتنے مرضی پوری ہو جائیں نا خواہشیں، پھر کوئی اور چیز ہوگی، پھر اس کے اوپر شکایت ہوگی، پھر یہ ختم ہو گئی تو اس کے اوپر ہوگی شکایت۔ تو یہ ایک عادتیں ہمیں پڑ چکی ہیں، کیونکہ اللہ ہمیں بڑا کچھ دے رہا ہے اس لیے ہم ناشکر ہیں۔ اس بھوکے کو پوچھو جو کتنے دن سے بھوکا ہوتا ہے، اس کے پاس سوکھی روٹی بھی آ جاتی ہے نا تو وہ شکر ادا کر کے کھاتا ہے۔ اس کو پانی کا گلاس بھی مل جاتا ہے نا، صاف پانی اس کو پینے کو مل گیا۔ کئی لوگ ایسے ہیں، اللہ تعالیٰ معاف فرمائے، کہ وہ اسی جوہر سے جہاں پہ گائے بیل یہ پانی پی رہے ہیں، وہیں سے وہ بھی پانی پی رہے ہیں۔ میں نے خود اس کے اوپر ان کی ویڈیوز دیکھی، وہاں سے پانی پی رہے ہیں، کوئی گندا پانی۔ لیکن ہمیں کتنی باتیں آتی ہیں، کیسے نا شکر ہیں ہم اللہ کے، کسی اور کو تو چھوڑو اپنی بات کرو، کتنی نا شکریہ ہماری زندگی میں بھری پڑی۔ کہتے کچھ ہے ہی نہیں کھانے کو، میرے پاس تو پہننے کو کچھ ہے ہی نہیں۔ پہننے کو کیا نہیں، پوری آپ کی وارڈ روم بھری ہوئی ہے، پہننے کو ہی نہیں کچھ ہے۔ نہیں میرے پاس نہیں کچھ، نہ کھانے کو میرے پاس کچھ، فریج پورا بھرا ہوا، نہ پہننے کو میرے پاس کچھ، کلوزٹ پوری بھری ہوئی، نہ کوئی کوئی اور جیولری کا معاملہ دیکھ لیں، اس کے اندر بھی شکایت ہی، ہر چیز میں شکایت، اولاد کے معاملے میں شکایت، وقت کی کمی کی شکایت۔ ہمارے پاس تو ٹائم ہی نہیں، ٹائم ہی نہیں، ٹائم ہی، وہ ٹائم کہاں ہوتا ہے جو ہم ادھر ادھر کی چیزوں میں گزار رہے تھے، ٹی وی کے آگے بیٹھ کے، فیس بک کے آگے بیٹھ کے، ادھر ادھر کی باتیں کر کے، فونوں پہ لگاتے ہیں، پھر ہم کہتے ہیں ہمارے پاس تو ٹائم ہی نہیں۔ کیا یہ ناشکری نہیں؟ اس وقت جو ہم قرآن کے لیے بیٹھے ہوئے ہیں نا، تو بعض دفعہ ایسے بعض لوگوں کو ہوتا ہے، ہائے اتنی دیر کی کلاس، ہائے اتنی دیر بیٹھنا ہے، اتنی دیر۔ حالانکہ دیکھا جائے تو اس کے لیے نہیں، کسی چیز کے لیے تو آپ بیٹھیں گے نا، کہیں بیٹھے ہی ہوں گے، یہاں نہیں بیٹھے ہوں گے، ٹی وی کے آگے بیٹھے ہوں گے، یا فون لے کے بیٹھے ہوں گے، یا کوئی اور آئی پیڈ لے کے بیٹھے ہوں گے، تو کہیں بیٹھے ہی ہوں گے نا۔ تو کیا اس کے لیے بیٹھنا اچھا ہے یا کسی اور چیز کے لیے؟ کمپیئر کریں، کسی چیز میں تو آپ مصروف ہوں گے۔ آج دیکھیں لوگ کتنے مصروف ہیں، کوئی یہ رسالوں میں مصروف ہے، کوئی سیاست کے پروگرام دیکھنے میں مصروف ہے، کوئی فلمیں ڈرامے دیکھنے میں مصروف ہے، کوئی میوزک سننے میں مصروف ہے، مصروفیتیں بہت ساری ہیں۔ تو اللہ تعالیٰ نے تو آپ کے لیے ایک بہترین مصروفیت دی ہوئی ہے، جس کا نیم البدل ہی کوئی نہیں ہے۔ اللہ نے آپ کو چن لیا، کہاں سے لا کے کام کھڑا کر دیا۔ آپ سوچیں کہ اس وقت اگر میں یہاں نہ پڑھ رہی ہوتی تو کیا کر رہی ہوتی؟ میرا خیال شاید ایک اور ہانڈی بنا رہی ہوتی، یا برتن دھو رہی ہوتی، اور یا آن لائن شاپنگ کر رہی ہوتی، یا آن لائن بیٹھی ہوتی، کچھ نہ کچھ لے کے، کوئی گیجٹ لے کے بیٹھی ہوتی جس میں کئی گھنٹے گزر جاتے۔ لیکن کتنی بڑی بلیسنگ ہے کہ اس رب نے میرے اور آپ کے مٹی جیسے وقت کو سونا بنا دیا، مٹی جیسے وقت کو اس کا اسٹوڈنٹ بنا کے اس نے ہمیں، دیکھو کیسے اللہ تعالی نے ہمارے اس وقت کو قدر و قیمت دے دی ہے۔ جتنی دیر آپ کلاس میں بیٹھتے ہیں، جتنی دیر آپ ٹیسٹ کی تیاری کرتے ہیں، جتنی دیر آپ گروپ ایکٹیویٹی کے لیے تیاری کرتے ہیں، جتنی دیر آپ سبق سناتے ہیں، سنتے ہیں، کتنا قیمتی کر دیا اللہ نے آپ کے اس وقت کو۔ کیا تھا وہ وقت؟ کیا یہ نعمت شکر کے قابل نہیں ہے؟ لیکن اس کے اوپر بھی ہم روتے ہی رہتے ہیں، ہائے ایسے ہو گیا، ہائے ٹیسٹ آ گیا، ہائے اتنا پڑھنا پڑا، ہائے ایسے۔ یہ تو شکر گزاری کے لائق نعمت ہے کہ رب نے اپنے لیے لے لیا یہ وقت، اپنے لیے لگوا لیا، ورنہ یہ وقت تو گزر ہی جانا ہے، یہ تو گزر جانا ہے۔ دیکھیں جس وقت سے ہم بیٹھے ہیں اس وقت سے اب تک گزر گیا نا، اتنے منٹس ہماری زندگی سے، اتنے سیکنڈ مائنس ہو گئے ہیں، اتنے نہیں اب ہمارے۔ لیکن انسان جو سوچے کہ رب کی نعمت کتنی ہے میرے اوپر، وہ ہی قدر دانی کرے گا، اور جس کو احساس ہی نہیں کسی نعمت کا، وہ کیا قدر کرے گا؟ اکثر الناس لا یشکرون. اور اگلی کئی جگہ پہ آپ پڑھیں گے اللہ تعالیٰ نے یہ گلہ کیا اکثر ہم لا یشکرون، یہ اکثر ان میں سے شکر نہیں ادا کرتے. اللہ تعالیٰ کہتا ہے کہ میں ان کو یہ جب ان کے اوپر کوئی مصیبت آتی ہے تو کہتے ہیں اللہ ہمارے سے یہ مصیبت ٹال دے، ہم شکر گزار بنیں گے. پھر جب اللہ ان سے مصیبت ٹال دیتا ہے تو پھر وہ اللہ کے ساتھ وہی شرک شروع کر دیتے ہیں. اللہ اکبر. تو یہ بہت سمجھنے کی بات ہے. اور دوسری ہمیں کیا بات پتہ چلتی ہے کہ اللہ کے خوف کے علاوہ کوئی خوف فائدہ نہیں دیتا. ڈرنا تو صرف اللہ سے ڈرو، باقی موت سے ڈرنا یہ مومن کا طریقہ نہیں ہے. بیماریوں سے ڈرنا، موت سے ڈرنا، کیونکہ موت تو ٹلتی نہیں ہے. ڈرنے سے کبھی زندگی بڑھ تو نہیں جاتی. موت و حیات کا فیصلہ کس وقت ہوتا ہے؟ یہ اس دنیا کا فیصلہ نہیں ہے، یہ تو جس وقت ماں کے پیٹ میں بچہ ہوتا ہے تبھی فیصلہ ہو جاتا ہے. لیکن ہم اس فیصلے کو اپنے ہاتھ میں لینے کی کوشش کرتے ہیں، اس لیے ہم بے چین رہتے ہیں، اس لیے خوف زدہ رہتے ہیں. یہ کیسے کریں، کیسے اس کو ڈوج کریں موت کو؟ نہیں، وہ انسان بھاگ کے اگر سمجھتا ہے میں نے زندگی کو بچا لیا تو ایسا نہیں ہے، اس نے پھر بھی بچ ہی جانا تھا. لہذا اللہ کے فیصلوں پہ مطمئن رہنا سیکھے. اللہ زندگی دے تو اس میں بھی حکمت ہے اس کی، اور وہ موت دے دے وہ اٹھا لے تو اس میں بھی حکمت ہے. اور یہاں پہ دیکھیں یہ موت سے بچ کے اس لیے بھاگے تھے کہ زندگی کی ہرس ان میں بہت زیادہ تھی. یہود کے بارے میں آپ نے پہلے بھی پڑھا ہے نا فرسٹ پارے میں، کہ زندگی کے اتنے زیادہ حریص دیکھو گے تم ان کو، یہ بس جی لیں ہم. اور آج یہ ہر امت مسلمہ کا بھی، اور آپ صلی اللہ علیہ وسلم نے اس کو بتایا بھی تھا کہ یہ وقت کیسا آئے گا میری امت کے اوپر کہ وہ اس طرح سے موت کا خوف ان کو ہو جائے گا، موت سے ڈریں گے. طویل حدیث ہے تو اس لیے اتنی میں مختصر اس کے اندر یہ بات بتا رہی ہوں آپ کو. اللہ تعالیٰ ہمیں صحیح سمجھنے کی توفیق عطا فرمائے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. تلاوت سنیے.
وَإِن طَلَّقْتُمُوهُنَّ مِن قَبْلِ أَن تَمَسُّوهُنَّ وَقَدْ فَرَضْتُمْ لَهُنَّ فَرِيضَةً فَنِصْفُ مَا فَرَضْتُمْ إِلَّا أَن يَعْفُونَ أَوْ يَعْفُوَ الَّذِي بِيَدِهِ عُقْدَةُ النِّكَاحِ وَأَن تَعْفُوا أَقْرَبُ لِلتَّقْوَى وَلَا تَنْسَوُا الْفَضْلَ بَيْنَكُمْ إِنَّ اللَّهَ بِمَا تَعْمَلُونَ بَصِيرٌ. حَافِظُوا عَلَى الصَّلَوَاتِ وَالصَّلَاةِ الْوُسْطَى وَقُومُوا لِلَّهِ قَانِتِينَ فَإِنْ خِفْتُمْ فَرِجَالًا أَوْ رُكْبَانًا فَإِذَا أَمِنْتُمْ فَاذْكُرُوا اللَّهَ كَمَا عَلَّمَكُمْ مَا لَمْ تَكُونُوا تَعْلَمُونَ. وَالَّذِينَ يُتَوَفَّوْنَ مِنْكُمْ وَيَذَرُونَ أَزْوَاجًا وَصِيَّةً لِأَزْوَاجِهِمْ مَتَاعًا إِلَى الْحَوْلِ غَيْرَ إِخْرَاجٍ فَإِنْ خَرَجْنَ فَلَا جُنَاحَ عَلَيْكُمْ فِيمَا فَعَلْنَ فِي أَنفُسِهِنَّ مِنْ مَعْرُوفٍ وَاللَّهُ عَزِيزٌ حَكِيمٌ. وَلِلْمُطَلَّقَاتِ مَتَاعٌ بِالْمَعْرُوفِ حَقًّا عَلَى الْمُتَّقِينَ. كَذَلِكَ يُبَيِّنُ اللَّهُ لَكُمْ آيَاتِهِ لَعَلَّكُمْ تَعْقِلُونَ. أَلَمْ تَرَ إِلَى الَّذِينَ خَرَجُوا مِنْ دِيَارِهِمْ وَهُمْ أُلُوفٌ حَذَرَ الْمَوْتِ فَقَالَ لَهُمُ اللَّهُ مُوتُوا ثُمَّ أَحْيَاهُمْ إن الله لذو فضل على الناس ولكن أكثر الناس لا يشكرون.